यो रेडियो नेपाल हो। साँझ 5 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। नेपालीहरूको महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा दशैंघर र कोत लगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड़ लागेको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आरमा कन्यालाई पूजा गरी दक्षिणा समेत दिइने चलन रहेको छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। महानवमीका दिन मात्र खुल्ने हनुमान ढोका दरबार स्थित तलेजु भवानी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आज बिहान 4 बजेदेखि नै भक्तजनको भीड़ लागेको छ। यस वर्ष दशैंको टीकाको शुभ साइत बिहान 10:02 रहेको छ। विजया दशमीका दिन भोलि देवी विसर्जनको साइत बिहान 8:19 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीकाको शुभ साइत बिहान 10:02 रहे तापनि दिनभरि नै टीका लगाउन शुभ हुने र यो क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। मनोकामना केबलकार सेवा आज र भोलि विजया दशमीका दिन बन्द हुने भएको छ। केबलकार असोज 30 गतेदेखि पुनः नियमित सञ्चालन हुने मनोकामना दर्शन प्रणालीले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ। उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाड़ी, प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ट्वीट मार्फत आज बधाई दिनुभएको हो। राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिनुभएको छ। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनशीपको फाइनलमा पुगेको नेपाली फुटबल टीमलाई बधाई ज्ञापन गर्नुभएको छ। हिजो भएको खेलमा बंगलादेशलाई 1-1 बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनशीपको फाइनलमा पुगेको हो। हिजो साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाली टीमलाई बधाई दिनुभएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाई 10 दिनभित्र प्रतिवेदन पेश गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ। समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवलदार हरि लामा छाने सदस्य हुनुहुन्छ। नेपालगंजबाट मुगु सदरमुकाम गमगढ़ी जाँदै गरेको छायानाथ रारा यातायात प्रणालीद्वारा संचालित बस मंगलबार जुम्ला मुगु सड़क खण्डमा पर्ने पिना टपने खोलामा दुर्घटना हुँदा 32 जनाको मृत्यु हुनुका साथै 13 जना घाइते भएका थिए। ताप्लेजुङको फुङलिङ नगरपालिकाको ल्याङबामा बलेरो गाड़ी दुर्घटना हुँदा 10 जना गम्भीर घाइते भएका छन् भने 8 जना सामान्य घाइते भएका छन्। 10 मध्ये 8 जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिनुभयो। कैलालीमा प्रहरीले भीड़भाड़ हुने क्षेत्रमा ड्रोन तथा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा निगरानी बढ़ाएको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल भारत सीमा नाकामा कड़ाई गरिनुका साथै भीड़भाड़ हुने जस्ता सुरक्षा संवेदनशील क्षेत्रमा ड्रोनसँगै तालिम प्राप्त कुकुर मार्फत चेकजाँच थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सब सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि थ्याङ्क यू यार
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब अन्तर्राष्ट्रिय प्रसंग उत्तर कोरियाका वृद्ध वृद्धा र बालबालिका भोकमरीको चपेटामा परेका संयुक्त राष्ट्रसंघका एकजना विज्ञले बताएका छन् मानवाधिकार सम्बन्धी राष्ट्रसंघीय विशेष दूतले अन्तर्राष्ट्रिय नाकाबन्दी र कोरोना महामारीमा लगाइएका सामग्री ओसार पोसार प्रतिबन्धहरूले उत्तर कोरियामा चरम खाद्यान्न संकट आएको बताएका छन् यो वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले समेत मुलुकमा खाद्यान्न संकट आएको स्वीकार्नु भएको छ विश्वका 20 धनी राष्ट्रहरूले यो वर्ष वायुमण्डलमा सबैभन्दा बढ़ी कान्सी रिपोर्टले सार्वजनिक गरेको अध्ययनमा गत वर्ष कोरोना लकडाउनले कार्बन उत्सर्जन 6% घटेकोमा यो वर्ष फेरि बढ़ेको उल्लेख गरेको छ। हवस् त साँझ 5 बजेको समाचार सकियो। नमस्कार।